تشریف لائیے، اندر تشریف لائیے۔
عجیب مشکل ہے، پروگرام کے مطابق کہیں وقت پر پہنچ ہی نہیں سکتے۔
آپ بتا سکتے ہیں جناب یہ ٹریفک کیوں جام ہے؟
کیا پتا، کچھ نہیں جناب، کہہ رہے ہیں کسی گدھے نے اپنے آپ کو پل پر سے گرا دیا ہے۔
کیا آپ کہہ رہے ہیں آپ؟ اللہ اکبر، یعنی خودکشی؟
بڑا ہنگامہ ہے اور لوگ دیکھو کھڑے ہو کر تماشا دیکھ رہے ہیں بس۔
پھر کیا ہوا، وہ مر گیا؟
مر گیا؟ اس کے ہاتھ اور پیر آپس میں ایک دم الجھ گئے ہیں۔
اب بس بھی کرو حسن،
پتا نہیں خدا کی مصلحت کون جانتا ہے۔
خدا کی مصلحت کون جانتا ہے بھائی، اگر وہ چاہے تو ضرور بچ جائے گا۔
میں کہتا ہوں اب وہ زندہ بچ ہی نہیں سکتا۔
لگتا ہے آپ کو معجزوں پر اعتقاد نہیں ہے۔
معجزہ کہاں ہے جناب، وہ مرنا چاہتا تھا، مر گیا، اب اس میں معجزہ کہاں سے آ گیا؟
معافی چاہتا ہوں صاحب، اگر میں جھوٹ بولوں تو میں گونگا ہو جاؤں، آپ کو خدا پر اعتقاد نہیں ہے؟
او کیا ہے یہ سب جو جی میں آئے کہتا جا رہا ہے؟
کیا فرمایا آپ نے محترمہ؟ یہ کہہ رہی ہیں مجھے خدا پہ اعتقاد ہے یا نہیں، اس سے کسی کو کیا فرق پڑتا ہے؟ ابھی عرض کرتا ہوں، کیا فرق پڑتا ہے؟ یہ فرق پڑتا ہے کہ میں بے دین کافر کو اپنی گاڑی میں نہیں بیٹھا تھا۔
اور یہ کیا کر رہے ہو جناب؟ نبض بہت کمزور ہے ڈاکٹر،
ریوائیو کرنے کی کوشش کرو۔
بہت زیادہ خون بہ گیا ہے،
اینجیو کو گرے رکھو۔ اس کے سر کی کنڈیشن بہت کرٹیکل ہے، مگر خوش قسمتی سے اس کی گردن چوٹ سے زیادہ متاثر نہیں ہوئی ہے۔
پلس 8 ہے،
جلدی سے ڈرپ تیار کرو کوئکلی۔ اس کی سانسیں بھی ٹھیک سے نہیں چل رہی، نیبولائزر فوراً تیار کرو۔ ڈاکٹر صاحب جلدی کیجیے، کھول کر رکھو اسی طرح، پوری طرح سے لائیے جلدی، 5 نمبر پر رکھیے۔
اسی پر رکھا ہوا ہے،
لائیے جلدی
لیجیے،
جلدی کیجیے پلیز پلیز۔
ایک منٹ ڈاکٹر، ابھی دے رہی ہوں۔
نبض بہت تیز چل رہی ہے ڈاکٹر،
خدا خیر کرے۔ اس کے پاس کچھ ملا؟ چیک کیجیے۔
ایمرجنسی ڈیوٹی کرنے والے اسٹاف کے رپورٹ میں ایسا کوئی ذکر نہیں ہے۔
پلاسٹر لگائیے جناب، کاش ہمارے پاس اس کا کوئی پچھلا ریکارڈ ہوتا۔
حسب ظاہر تو یہ ایک پل پر سے روڈ پر گرا ہے۔
ہاں، مگر بہت بری طرح گرا ہے۔
کون ہوگا یہ؟
ایسا لگتا ہے میں نے اس کے کسی ساتھی یا رشتے دار کو یہاں دیکھا۔
کہاں؟
اسی جگہ، باہر سے جھانک رہا تھا کوئی۔
اچھا ہوگا اگر آپ اسے ڈھونڈ۔
میڈم روز بہانی، آپ کو کچھ زحمت دینی ہے۔
آپ حکم دیں، میں انجام دوں گا۔
شکریہ
جی۔
لیڈی ڈاکٹر طبی سرجیکل وارڈ میں آ جائیے، لیڈی ڈاکٹر طبی سرجیکل وارڈ میں آ جائیے، لیڈی ڈاکٹر طبی جہاں کہیں بھی ہو سرجیکل وارڈ میں آ جائیے پلیز۔
اس زخمی مریض کا ساتھی کہاں ہے؟ کیا آپ نہیں جانتے صرف سٹاف کے ڈاکٹروں کو اندر آنے کی اجازت ہے؟
جی، زندہ رہے گا؟
آپ باہر تشریف لے آئیے، پھر بات کریں گے۔
کیا فرق پڑتا ہے، وہ مر گیا۔
تشریف لے آئیں گے جی۔ اس زخمی مریض سے آپ کا کوئی رشتہ؟
یہ کیا ہے؟
میرے خیال سے باہر جائیں تو بہتر ہوگا، چلیے۔
یہ مر جائے گا۔
जख्मी मरीज से आपका क्या रिश्ता है?
ये मर जाएगा।
मेरा सवाल नहीं सुना आपने।
एक बात पूछी मैंने, मर जाएगा या नहीं?
अगर मरने वाला होता तो इतने सारे डॉक्टर इसके पीछे अपना सर नहीं खपाते। मैं आपके एहसासात बखूबी समझती हूँ, मगर मुझे भी तो अपने फराइज अंजाम देने हैं। बराए मेहरबानी मेरे सवालात का ठीक ठीक जवाब दे, ताकि मरीज की रिपोर्ट सही वक्त पर तैयार कर सकूं। इनायत होगी, बैठ जाए, गर्दन में दर्द होने लगा है। रिश्ता, मैंने पूछा आपका रिश्ता क्या है?
कोई रिश्ता नहीं है।
उसका नाम बताइए। क्या कहकर पुकारते थे उसे? हसन, हुसैन।
बहुत बात करती हैं आप।
कहाँ चल दिए जनाब?
ठीक तो है ना मुश्कत खानम?
बहुत बहुत शुक्रिया।
आप वार्ड की मैट्रन से यहाँ आने के लिए कहेंगी?
मैट्रन साहिबा ने इल्तिजा की है कि मैं आऊँ और अगर कोई सवालात हो तो उनका जवाब दूँ।
किस वार्ड में इंटर्न है आप डॉक्टर साहिबा?
मैं रोज बहानी हूँ और सर्जिकल वार्ड में इंटर्न हूँ।
नवाजिश मोहतरमा।
शुक्रिया।
उनसे कहिए अगर वो खुद आ जाए तो बहुत बेहतर होगा।
मैंने कहा ना, वो इस वक्त मसरूफ हैं। आप किसी और वक्त तशरीफ लाएं तो नवाजिश होगी।
नहीं, अब जरूरत नहीं है।
मैं खिदमत में हाजिर हूँ।
जख्मी को होश आया?
कौन जख्मी?
आपके यहाँ कितने जख्मी एडमिट हैं?
माफी चाहती हूँ, मगर देखिए ये अस्पताल का इमरजेंसी वार्ड है।
इंस्पेक्टर साहब उस शख्स के बारे में पूछ रहे हैं जो पुल से नीचे गिरा है।
वो अभी तक कोमा की ही हालत में है।
क्या वो बच जाएगा?
कुछ कह नहीं सकते।
मतलब?
यानी तफसीली डायग्नोसिस अभी तक हुई नहीं है।
कितने साल का है वो?
कोई अंदाजा नहीं है।
जख्मी एक 20 साला नौजवान है, जो हस्बे जाहिर किसी सख्त जिस्मानी माजूरी का भी शिकार है।
मालूम है?
जी हाँ।
वो बीमार शख्स खुदकुशी करना चाहता था।
लेकिन रिपोर्ट कुछ और कह रही है।
क्या कह रहे हैं? इसे मारना चाहते थे?
मुमकिन है। देखिए अगर आपको कुछ निशानी वगैरह मिली हो तो। कुछ याद आ रहा है?
जख्मी के साथ मगर।
मगर क्या?
मेरे ख्याल से उसका कोई साथी यहाँ मौजूद है।
आप ये कैसे कह सकती है कि उसका कोई साथी भी है?
काफी पूछताछ कर रहा था, इमरजेंसी वार्ड में झांक कर सवालात कर रहा था, मगर थोड़ा सा कम अक्ल और नामाकूल सा लगा मुझे।
क्या आप यकीन से कह सकती है कि वो उसका साथी था?
मैंने कहा शायद।
हमें उसे तलाश करना चाहिए। मोहतरमा, इन खुसूसियात के अलावा कोई और निशानी है आपके पास?
चौड़ा सीना, लंबा कद और गंजा सा।
इस हिसाब से कोई खुशवाजा शख्स होगा ना। कपड़े क्या पहन रखे थे?
याद नहीं आ रहा मुझे। अब मुझे जाना होगा।
हम उसकी तलाश में जाते हैं। अगर वो मरीज के पास दोबारा आए तो मोहतरमा आप उसे बातों में उलझाए रखें।
मैं माफी चाहती हूँ चाहोशी साहब, मगर इस पुलिस के चक्कर से मेरा कोई सरोकार नहीं।
अब हमें क्या करना चाहिए?
कुछ नहीं कर सकते। चलो उसे ढूंढते हैं, शायद मिल जाए।
बिस्मिल्लाह, हम भी उसी रास्ते से जाते हैं जिधर से वो
गया। चलिए
चलिए। अस्सलाम वालेकुम।
क्या यही वो जख्मी है?
जी।
कैसी हालत है?
आप खुद देख रहे हैं।
मेरा सवाल एक लेडी डॉक्टर से है।
अभी तक इन्हें होश नहीं आया है।
होश नहीं आया? तो कब तक होश आने की उम्मीद है?
उम्मीद तो है, और अगर आप इजाजत दे तो जल्द से जल्द इसे आईसीयू में शिफ्ट किया जाए, नहीं तो देर हो जाएगी।
ठहर जाइए डॉक्टर साहिबा, तशरीफ ले आइए।
या अल्लाह।
बोलिए।
आपने कहा था कि आपने एक बहुत लंबे कुशादा सीने वाले गंजे शख्स को देखा था।
जी हाँ, बखौल आपके खुशवजा।
जी हाँ, खुशवजा।
आपने बजादे खुद उसे देखा?
जी हाँ।
जो आपने बताया ऐसे?
जी हाँ।
लेकिन हमें ऐसा कोई शख्स नजर नहीं आया।
अब ये कसूर मेरा है या आपका?
कसूरवार हम हैं, क्योंकि हमने एक लेडी डॉक्टर की बातों पर यकीन किया। उस शख्स के साथ आपका कोई रिश्ता तो नहीं?
इंस्पेक्टर साहब।
चाओशी साहब, मैंने उस शख्स को देखा, उनसे बात भी की, कोई वजह नहीं है कि मैं झूठ बोलूं।
ठीक है, आप जाइए।
इस मोहतरमा को सजा मिलनी चाहिए।
ये जरूरी नहीं है कि डॉक्टर साहिब आपके हर सवाल का जवाब दे। जो कुछ पूछना है मुझसे पूछ सकते हैं।
मैं यहाँ वक्त जाया करने नहीं आया।
मैं नहीं समझता ऐसा कुछ है। बहरहाल मुझे अपनी ड्यूटी पर जाना है और बहुत थक गया हूँ मैं।
ये बात डॉक्टर साहिबा से कहते तो अच्छा होता, क्योंकि मैं अब मजबूर हूँ कि उनके बयान को अपने रिकॉर्ड में दर्ज करूँ। ठीक है,
आप जो मुनासिब समझे वही करें, मैं आपकी खिदमत में हाजिर हो जाऊँ।
शुक्रिया।
आप जब चाहें।
वो लोग चले गए, बाहर आ जाओ जनाब खुशवजा। बगैर किसी एहसान के मदद की तुम्हारी, तुम जब चाहो मैं हाजिर हूं।
सुन रहे हो क्या? तुमसे कह रहा हूं, क्या तुम नहीं चाहते थे कि आसुदा हो जाओ? फिर ये सांसें क्या है? क्यों ऐसा कर रहे हो? तुमसे ही कह रहा हूं, क्या सुन नहीं रहे हो? हाँ? मेरी आवाज आ रही है।
ठीक तो है आप सब लोग? कुछ भी कर लो सारा, मैं धोखा नहीं खाने वाली। मैं तो अब तुम्हारी सासों की आवाज को तक पहचानने लगी हूँ। कभी ब्रेन डेड शख्स को देखा है जो बात कर रही हो? थोड़ा सा जल्दी आई हो। डॉक्टर जवादी ने अपनी फैसला कुन राय का इजहार नहीं किया है। लैला को देखा? उसका अहम खाना गुरूर उसे एक दिन मुश्किल में फंसा देगा। ठोकर खाएगी अपने गुरूर से ये लड़की। मुझे अपना खिदमतकार समझ रखा है। मैंने भी उस घर से निकल जाने का पक्का इरादा कर लिया। घर छोड़कर जा रही हूं मैं।
इन प्राइवेट बातों को इसके सामने ना किया जाए तो बेहतर होगा गुली।
जरूर करूंगी, क्योंकि मैं गुस्से में हूँ।
आखिर इस बेचारे से उसका क्या ताल्लुक है?
सारा खुदा के लिए शुरू मत हो जाना। ये बेचारा खुदा रहमत करे उस दुनिया में खुशहाल होगा इस वक्त। न घर की मुश्किल, न किराए की फिक्र।
अगर सुनना नहीं चाहती हो तो देखो, देखो कि ये किसकी निशानदेही करते हैं।
ये कहते हैं कि सारा ने गलती से मेडिकल पेशा इख्तियार किया है। इन्हें तो दुनियात की तालीम हासिल करनी चाहिए।
मुझे ये मौजू पसंद है। मैं जानती हूँ ये शख्स जिंदा है।
माफ कीजिए, जिंदा है तो ठीक है, रहने दो। हाँ हाँ, मुझे एतराज नहीं है। हम मजबूरी से अपनी रोजमर्रा की मुश्किलात के बारे में आपके सामने बहस कर रहे हैं। हमें इजाजत दें। जी नहीं नहीं, प्लीज माफ कीजिए। आपको तकलीफ हो ऐसा कुछ करने का इरादा बिल्कुल नहीं था। सारा क्या कह रहा है?
ये क्या मस्खरापन है गुली?
मस्खरी तो मैं बन गई हूँ। मुझे घर से बाहर निकाल रही है, या दोबारा बाहर से दरवाजे का ताला बंद कर देना चाहती है।
यानी दरवाजे पे ताला लगा हो तो तुम कबाड़ खाने जैसी गाड़ी में रात गुजारोगी?
कोई दूसरा काम भी कर सकती हूँ।
और अगर पुलिस ने पकड़ा तो मैं पीछे आने वाली नहीं हूँ।
बेहतर ये है कि मैं जेल चली जाऊँ। इस छोटे शहर वाली लड़की को कम से कम एक आरामदेह कोना तो मिलेगा वहाँ। पहाड़ में जाए सब, मैं अगर मुजरिम बनूंगी तो मेरे लिए जगह है, लेकिन फिलहाल तो मैं स्टूडेंट हूँ।
मैंने कहा था ना, तुम उसके साथ निभा नहीं सकोगी गुली।
सारा, मैं इस शहर के बहुत घरों में किराएदार बन के रही हूँ। किराएदारी के उसूलों से बखूबी वाकिफ हूँ मैं। ये मालिक के मकान एक अजीबोगरीब मखलूक है।
उसे तुमसे किसी और चीज की तवक्को है।
और हाँ, क्या मैंने उसकी जगह पर ड्यूटी नहीं की? क्या उसकी थीसिस का काम मैंने नहीं किया? हाँ, ये सब कुछ मैंने किया, लेकिन ये नहीं सोचा था कि घर के नौकरानी के काम और घर की सफाई वगैरह भी मेरे सर थोप दी जाएगी। तब भी मैंने कुछ नहीं कहा। अब तो वो अपने बर्तन भी नहीं धोती। अहमक बेवकूफ कहीं।
अब बस भी करो गुली, बहुत हो चुका।
एक आखिरी मौका दिया है मुझे कि मैं अपना सारा सामान जमा कर लूं। समझती हो क्या मतलब है इसका? मैं कर भी क्या सकती हूँ, बेबस। जनाबे आली, मोहतरमा, कोई घर खाली है? अगर जमीन के नीचे भी मिल जाए ना तो मसला नहीं, चूहे का बिल भी चलेगा।
डॉक्टर रोज बहानी यहाँ है क्या?
जी हाँ है, लेकिन आपने यहाँ कोई मीटिंग रखी है क्या?
हाँ मीटिंग तो है, लेकिन क्यों, क्या हुआ?
खैरियत से हैं आप? माफ कीजिएगा, अगर आपकी मुराद साइंटिफिक कॉन्फ्रेंस से है तो कुछ बड़े जानकार ब्रेन डेड के बारे में अपनी अपनी राय का ऐलान करने वाले हैं।
हमारे यहाँ कोई ब्रेन डेड का मरीज है?
हमारे यहाँ कोई ब्रेन डेड का मरीज तो है नहीं। आप उनकी बातों को ज्यादा संजीदगी से मत लीजिए।
सलाम।
सलाम।
मैंने कहा वो लड़की कहाँ है?
कौन सी लड़की?
माफ कीजिए, मेरा मतलब है मोहतरमा, क्या डॉक्टर गुल बहार रोज बहानी तशरीफ फरमा है?
जी नहीं, वो बाहर गई हुई है।
लेकिन ये नर्स तो कह रही थी कि यहीं पर है।
ये ब्रेन डेड है बाबा।
इस बात की तस्दीक नहीं हुई।
निलूफर तो कह रही थी कि इस बात के इम्कान बहुत ज्यादा है।
उसका कमरा आप निलूफर को देंगे?
अच्छा तो तुमसे भी बात हो चुकी है, उसे कह दो कि निलूफर अजीजी उसकी जगह पर आएंगी।
निलूफर गुलबहार जितनी होशियार नहीं है।
क्या मतलब? मैं कुछ समझी नहीं।
मगर मैं समझ गया हूँ। ये फरमा रही है कि निलूफर गुलबहार की जगह नहीं ले सकती, और ये बात जान लेने में भी कोई बुराई नहीं कि लैला के साथ मैं हूँ।
माहौल खराब मत करो कामरान।
इस बात में हकीकत है कि इस फजूल और बेकार लड़की का सारा काम मैं करता हूँ, बर्तन धोना, हाथ धोना, इमरजेंसी शिप में हाजिरी देना और सबसे ज्यादा अहम
इश्क। मैं तुझे एक के बजाय दो थप्पड़ लगा देती तो ज्यादा बेहतर होता।
इश्क 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 उस लड़की की जिंदगी में मरा हुआ है या शायद उसकी जिंदगी में इश्क का वजूद है।
करो कामरान, आवाज को नीचे करो। किसकी इजाजत से अंदर आए हो तुम?
मैंने खुद देखा, ऐसे ऐसे सांसें ले रहा था।
जनाब, खुदा के लिए मेरे लिए कम से कम एक सवाल का जवाब दो।
ये आदमी अभी जिंदा है, इसकी जिल्द में नमी है। अपने आप को तसल्ली देने के लिए मेडिकल साइंस ने अपना नजरिया पेश किया है।
हम जब मुर्दा या जिंदा कहते हैं तो जिंदा इंसानों की दुनिया के साथ उसका कंपैरिजन करते हैं, समझे आप?
मुश्किल तो यही है, साइंस को नहीं चाहिए कि उन चीजों को मुस्तरद कर दे जो उनकी दानस्त और दीद से बालातर है।
अब इस बहस को बात के लिए छोड़ दो।
एक मिनट ठहर जाओ, फिर एक मिनट ठहर जाओ। ये सारा ब्रेंडेड को रोमांटिसाइज करना चाहती है। कभी सोचा कि अगर इनको अस्पताल में रखकर उनकी देखभाल की जाए तो दूसरे मरीजों के लिए कोई बेड खाली नहीं मिलेगा?
मेरा कोई वास्ता नहीं है। मुझे तुम सिर्फ इतना बताओ कि इस बेचारे की रूह कहाँ है?
रूह चली गई।
तो फिर ये टप टप क्या कर रहा है?
देखिए डॉक्टर साहिबा, ये जो दिल है अब गैर इरादे तौर पर धड़क रहा है।
ये अच्छा हो जाएगा। हाँ?
आपने पुलिस वाले से बात की?
पुलिस? मुझे पुलिस वालों से सख्त नफरत है।
क्यों?
क्योंकि फंसा देते हैं लोगों को सब जगह, स्टेडियम में, रोजे में, यहां तक कि हेयर ड्रेसर की दुकान में, सब जगह।
मुझे बताइए आप कौन हैं? हाँ, देखिए जवाब नहीं देना चाहते। आपने मुझे परेशान कर दिया। ना मुझसे कोई बात करते हो, ना पुलिस को कुछ बताते हो। दूर हो जाओ, चले जाओ मेरी नजरों के सामने से। मैं बस ऐसे ही आराम से हूँ। मैं अब तुम्हारे किसी सवाल का जवाब नहीं देना चाहती।
तुम मेरे एक सवाल का जवाब दो, तुम्हें रूह पर एतकाद है या नहीं?
क्यों नहीं?
तो फिर बताइए इसकी रूह कहाँ है?
मुझे क्या पता, इस बारे में मुझे कोई जानकारी नहीं।
अगर ये साबित हो जाए कि इसकी रूह अभी भी जिंदा है तो भी तुम इन्हें मुर्दा बताओगे?
कामरान जरा होशियार रहना, ये छिपकली तुम्हें खुदा के रूबरू खड़ा करना चाहती है।
मैं समझता हूँ, सारा वर्ल्ड डिज्नी के कार्टून से बहुत ज्यादा मुतासिर है। जब तुमने यहाँ तक तरक्की की है तो बराए मेहरबानी ये भी आगे बता दो कि इसकी रूह की शक्ल क्या है, इन जनाब जैसी है?
एक मिनट चुप हो जाओ ना।
मैंने कहा जाओ अपने काम से।
क्यों, इसमें ज्यादा मजा आता है क्या? जब इसका मुजाहिरा किया ही है तो मेरी प्यारी गुली को भी थोड़ा सा लुत्फ उठाने दो ना।
देखो लैला, गुल बाहर को आराम करने दो, तुम्हारी वजह से वो कल रात भी नहीं सोई।
ओहो सच, फिर भी देखने में तो काफी एक्टिव लग रही है मुझे।
शुक्र है,
तबीयत तो सुस्त लगती है। मेरे ख्याल से चंद रातें और बर्दाश्त कर सकती
है। अगर उसे इसी तरह तसल्ली मिलती है तो क्या फर्क है?
अब तुम थोड़ा आराम कर लो।
फिक्र मत करो सारा, मैं आराम से हूं।
लैला को तुम लोगों से आकर बात करने के लिए राजी किया था।
सच? तकलीफ क्यों उठाई? मैं तो एक छोटे शहर की बेचारी लड़की हूँ। कामरान साहब के अफलातूनी इश्क की बातों से मेरे साथ आराम कहाँ?
अब बोलो कामरान, मैंने कहा था ना तुमसे, मैं भी एक छोटे शहर की लड़की हूँ मगर इसके जैसी बेशरम नहीं हूँ।
बहुत बहुत मुबारक हो आपको।
क्या आप लोगों में कोई अनबन हुई है?
नहीं कुछ नहीं।
माफ कीजिए हमें, सिक्योरिटी का नंबर क्या है?
आखिर हुआ क्या है?
सिक्योरिटी
2236।
हेलो सलाम, कैसे हैं आप? चाउशी साहब है वहां? मेहरबानी होगी। चाउशी साहब बोल रहे हैं?
कहाँ है?
अंदर है वो
आईसीयू में।
क्या हुआ डॉक्टर?
पता नहीं।
सिक्योरिटी को क्यों घसीट रही होगी?
कोई बात नहीं।
डॉक्टर कामरान, साप्ती साहब
तुम्हें बुला रही हैं।
आप जाइए, मैं अभी आता हूं।
बेहतर है आप भी तशरीफ ले जाइए शहजादे, अंधेरी रात है और हर तरफ सन्नाटा।
देखना एक दिन मैं खुद तेरी इस जुबान की सर्जरी कर दूंगी।
तुम पागल हो गई हो।
देखा उसे?
हाँ देखा, लंबा सा, गठीला बदन, चौड़ी छाती, गंजा सर।
कहाँ है वो, बोलो।
चौशी साहब, चौशी साहब से ये सब तुमने क्या कहा?
सारा, मैंने खुद देखा है अपनी आंखों से आईसीयू में।
कब गुली?
उस वक्त जब तुम उन लोगों से बातें कर रही थी।
गुलबहार,
ये हुआ दूसरी बार। मेरी हालत तो देखो, पसीना पसीना हो गया हूँ मैं। आपकी तबीयत ठीक नहीं है बेटी।
चावोशी साहब, खुद देखा मैंने अपनी आंखों से इसे।
आपने क्यों नहीं देखा उसे? क्या आपने किसी ऐसे आदमी को देखा?
या अल्लाह, अब क्या कहूं?
वो तो इत्तेफाक से इंस्पेक्टर साहब यहाँ मौजूद नहीं थे।
आखिर
सच बताओ, तुम इनकी दोस्त हो या नहीं?
वो मैं क्यों?
तो इनकी मदद करो।
शिरिन, चलो शिरिन चलते हैं।
माँ तुमसे मुखातिब है शिरिन।
क्या करूं अंदर आकर?
तुम जानती नहीं कहां खड़ी हो?
अच्छी तरह जानती हूँ, लेकिन अंदर जाने का कोई फायदा नहीं। लोगों के सवालों का जवाब देना पड़ेगा। हर एक को सलाम करो, मिजाज पुरसी करे, क्या फायदा? मोटी हो गई हो, दुबली हो गई हो, हमारी बहू हो, खुदा पर भरोसा रखो।
हम मजबूर हैं कि उनकी आंखों के सामने रहे। इस बड़े शहर में आखिर कोई तो होगा जो अपना दिल तुम्हें डोनेट करे मेरी जान।
कोई फायदा नहीं।
हिम्मत मत हारो शिरीन।
इस मरियल मौत के करीब खड़ी लड़की से क्या सरोकार है किसी को?
चलो शिरीन चलो, अब हमें चलना होगा। आधी रात को हम लोगों को इस अनजान जगह पर खड़े रहना ठीक नहीं है। चलो बेटा
है,
चलो।
खड़ी है
इस मरियल मौत के करीब खड़ी लड़की से क्या सरोकार है किसी को?
शिरीन जाने मादर, चलो चलते हैं।
अरे देर हो रही है बेटा।
किस चीज के लिए देर हो रही है? आपको कैसे पता कि ब्रेन डेड केस है? शायद अब तक मर भी गया होगा।
अहमद तुम भी तो कहो उसे, क्या वो मर गया?
नहीं बाबा, मैंने दरियाफ्त किया है। कहते हैं पुल से नीचे गिर गया था। कोई पुरसाने हाल नहीं, बेचारा।
सुना बेटा आपने, चलो मेरी जान चलते हैं। अगर तुम्हारी मुकद्दर में है तो इस अस्पताल से खाली हाथ नहीं लौटेंगे। चलो अब।
मम्मा सिर्फ तुम्हारी खातिर अंदर आऊंगी। हाँ
चलो मेरी जान, आ जाओ।
आओ आओ बेटा, आओ आओ बेटा। शिरीन जरा संभल कर।
क्या बात है अकबरी साहब?
अरे कहा ना आपसे डॉक्टर साहब नहीं है।
हमारी बात सुन क्यों नहीं रहे हैं? हमें डॉक्टर साहब से मिलना जरूरी है। प्लीज।
अरे
सलाम डॉक्टर साहब।
सलाम डॉक्टर।
सलाम डॉक्टर साहब।
सलाम। कैसी हो शिरीन? तबीयत तो ठीक है ना बेटी? इस वक्त इतनी रात के अस्पताल में कुछ हुआ है क्या?
नहीं डॉक्टर साहब, बस चहलकदमी के लिए निकले थे। इस अस्पताल में हमारा इतनी बार आना जाना रहा है कि अब आदत से पड़ गई है।
कहते हैं खुदा अपने मौजज़ों को रात में बांटता है, क्या आपने भी सुना है डॉक्टर?
आपको यकीन है कि आप सही पते पर आए हैं?
खुदा की जमीन का कोई पता नहीं होता डॉक्टर, चारों सिमत खुदा की जमीन है।
अगर मौजज़ा नजर आए तो हमारा हिस्सा भी ले लीजिए। शब बखैर।
आपसे कहा था ना, अब तो आपको पता चला।
चलो बेटा चलो।
सलाम डॉक्टर।
सलाम।
शब्बा खैर।
अजीब बात है, मुझे याद भी नहीं है कि मैं यहां क्यों आया हूं।
जी डॉक्टर।
मुझे नहीं मालूम कि इस वार्ड में मैं यहां क्यों आया हूं।
मैं आपका मतलब नहीं समझ पाई डॉक्टर।
कहीं ऐसा तो नहीं कि मुझे अल्जाइमर हो गया हो?
खुदा ना करे डॉक्टर, ये क्या कह रहे हैं आप? आप खुद जानते हैं कि काम की ज्यादती और थकान के नतीजे में ऐसा होता है।
सही है, सही कहा तुमने, थकान।
मेरे ख्याल से अगर आप चाहे तो मैं आईसीयू के स्टाफ डॉक्टर से कह दूं कि आप वहां पे नहीं आ सकते।
स्टाफ डॉक्टर आईसीयू में? किस लिए?
जी जी, वो लोग मुंतजर है कि आप जख्मी मरीज का चेकअप करें।
ओह खुदाया, मुझे ये क्या हो गया है? कौन सा जख्मी मरीज बताइए मोहतरमा?
वही शख्स है जो ब्रेन डेड है।
हाँ, शाबाश, अब मुझे कुछ कुछ याद आ रहा है। मुझे एक ब्रेन डेड शख्स की रिपोर्ट की तस्दीक करनी है, यही है ना?
जी हाँ, इस वक्त सब लोग आपके मुंतजर हैं।
आफरीन आफरीन, खुदा करे कि मेरी यादाश्त कल तक मेरे साथ दोस्ती निभाए, मुझे याद रहे कि आपने मेरी क्या खिदमत की है।
बहुत शुक्रिया डॉक्टर।
मेरा मतलब इनाम से है।
ये तो मेरी ड्यूटी थी डॉक्टर।
मोहतरमा सच बताइए, किसने आपको खबर दी कि मैं यहाँ आने वाला हूँ?
खबर? ऐसी कोई बात नहीं डॉक्टर, सच पूछिए तो मैंने ऐसे सुना है डॉक्टर।
आपने क्या सुना है? नहीं नहीं, बताइए आपने क्या सुना है।
पता नहीं, याद नहीं आ रहा है मुझको।
नहीं नहीं, ऐसा नहीं होता कि आप अपने डॉक्टर से झूठ कहें। मैं जानता हूँ कि ये खबर पहुँचाने का काम आपके दायरे में नहीं है। हाँ
यकीन मानिए डॉक्टर, ये बात सबको मालूम है।
सभी को?
तकरीबन सभी को, मैंने दूसरे से सुना है ये सब।
ठीक है, तो आप नहीं बताना चाहती कि कौन था? याद रखिए रहनुमा साहिबा, यही नाम है ना आपका? बोलिए, यही नाम है ना आपका?
जी।
कल आपका नाम मेरी मेज पे होगा मोहतरमा रहनुमा साहिबा।
मरीज की उम्र अंदाजन 27 साल है, तकरीबन 10 मीटर की ऊंचाई से गिरा है। रात 9 बजे उसे सर्जिकल अस्पताल में लाया गया। कासा सर बाएं बाजू का अगला हिस्सा और सीधी पिंडली की हड्डियां बुरी तरह फ्रैक्चर्ड है। मरीज के साथ अफसोस की बात है, उसका कोई रिश्तेदार या साथी नहीं था। मरीज की पुरानी बीमारियां और उसकी शनाख्त के बारे में कोई मालूमात हासिल नहीं है। ابتدائی معائنے اس کے بدن میں کسی ڈیفارمیٹی غیر معمولی نقص کی طرف اشارہ کرتے ہیں. یہ نقص بدن کے اپر ہاف اور لوور ہاف میں کرینیم اور رب کیج سے مربوط ہے. تھورکس کے حصے میں 4T اور T5 کو کچھ حد تک چھوڑ کر باقی جگہوں پر جلد صحیح سالم ہے. ایکس رے میں پسلیوں کے فریکچر کی کوئی علامت موجود نہیں ہے. دل کی سائز نارمل ہے اور اس کی حالت بھی غیر معمولی نہیں. ایکو میں کوئی خاص نقص نظر نہیں آتا. پھیپھڑے انٹیکٹ ہیں. ہاں سانس لینے میں کچھ رکاوٹیں ضرور نظر آ رہی ہیں جب سے یہاں لایا گیا ہے. ایبڈومنل انویسٹیگیشن میں جگر اور گردوں کی سائز بالکل نارمل ہے.
ٹھیک ہے, پھر آگے؟
سونوگرافی میں کوئی انیوژل ڈیفیکٹ کی علامت بھی نظر نہیں آ رہی, جس میں کہ اوپر حصے میں بائیں بازو کے ڈیفارمیٹی کے علاوہ دو ہڈیاں نیچلے حصے کی ایک تہائی متاثر ہوئی ہے, جس میں کہ لوور ہاف میں بھی ڈیفارمیٹی کے علاوہ سیدھے پاؤں کی ہڈیوں کے جوائنٹس میں فریکچر ہے.
اسپیشلسٹ نیورولوجسٹ کی حیثیت سے ڈاکٹر جوادی نے اپنی رائے کا اظہار کر دیا ہے کہ مریض برین ڈیڈ ہے. ڈاکٹر محمودی, آپ کی رائے اس بارے میں کیا ہے؟
میری رائے میں ڈاکٹر جوادی نے جب فارمل رپورٹ کا اعلان کر دیا ہے تو یقینی طور پر یہ برین ڈیڈ کیس ہے.
اس شخص نے اپنی اسائنمنٹ کے جو نتائج بیان کیے ہیں وہ یقیناً گمراہ کن ہیں. میری رائے میں یہ کیس برین ڈیڈ نہیں بلکہ صرف سر پر ضرب لگنے کا کیس ہے, اور کچھ نہیں. بس
میں سمجھتا ہوں ڈاکٹر آپ اپنی ججمنٹ میں کچھ جلد بازی سے کام لے رہے ہیں.
اتفاقاً ڈاکٹر جوادی کے بارے میں بھی میری یہی رائے ہے. ڈاکٹر, کیا آج تک آپ نے دماغی چوٹ کھائے ہوئے کسی مریض کا مشاہدہ کیا ہے جس میں اتنی زیادہ ڈیفارمیٹیز ہو؟
میں نے رپورٹ کو بڑی باریکی سے سٹڈی کیا ہے لیکن میں نہیں سمجھتا کہ ایسا کچھ ہوا ہے ڈاکٹر.
لیکن ان رپورٹس پر پورے طور پر بھروسہ نہیں کیا جا سکتا, کبھی کبھی رپورٹس غلط بھی ہوتی ہیں. میرے خیال میں اس کیس میں بہت ہی اجلت سے کام لیا جا رہا ہے. آپ کی کیا رائے ہے روزبہنی صاحبہ؟ فرمائیے.
میں ایک جلد باز بولنے والی سے زیادہ ہوش مند سننے والی بنے رہنا پسند کروں گی جناب استاد.
اچھا سارا صاحبہ, آپ کا نظریہ تو روزبانی جیسا نہیں ہے نا؟
سچ پوچھیے تو ڈاکٹر جوادی کی رپورٹ کو سننے کے ساتھ ساتھ آپ کے نظریے نے بھی مجھے چونکا دیا ہے. ہم نے اب تک جو بھی انویسٹیگیشنز کی ہیں ان کے نتیجے آپ کے مطابق ہیں.
بہت بہتر. انسان بھی بڑی عجیب مخلوق ہے, لیکن سائنس نے ابھی اتنی ترقی نہیں کی ہے روزبانی صاحبہ. آپ کو شاید میری دلیلیں سننا پسند نہیں ہے, کیوں؟
معاف کیجئے استاد, ایک اجنبی شخص ہماری باتوں کو سن رہا ہے.
اجنبی؟ یہاں تو مجھے کوئی اجنبی شخص نظر نہیں آتا.
میں سمجھتی ہوں بیمار کا کوئی ساتھی ہوگا. میں نے اسے آئی سی یو سے باہر نکل جانے کے لیے کہا بھی تھا لیکن وہ دوبارہ لوٹ آیا.
تکوی صاحبہ.
جی ڈاکٹر.
یہاں کوئی اجنبی شخص موجود ہے؟
اجنبی؟
مہربانی کر کے دیکھیے ذرا.
ضرور, لیکن مجھے تو ایسا نہیں لگتا.
عجیب بات ہے.
اس وارڈ میں کوئی اجنبی شخص نہیں ہے.
بہت بہتر, تشریف لے جائیے.
جی.
وہ واپس چلا گیا.
چلا گیا؟ پر وہ شخص تو یہاں آیا ہی نہیں تھا.
میں نے خود انہیں دیکھا اسی جگہ.
میں یہ کہہ کر اپنے آپ کو دلاسا دے رہا ہوں کہ کارڈیک سرجری وارڈ کے چیف کی حیثیت سے میں یہاں کے قانون اور ضابطوں کو اسپتال کے سٹاف کے درمیان نافذ کرنے میں ناکام رہا ہوں. مجھے واقعی بہت افسوس ہے کہ کوئی آنے والی خفیہ باتوں کو انتہائی سادگی کے ساتھ باہر پہنچا رہا ہے. میری سمجھ میں نہیں آتا کہ جو باتیں اور موضوع ابھی تک پائے ثبوت کو نہیں پہنچے ہیں ان کا اس طرح پرچار کیوں کر رہے ہیں. اس کا واقعی مجھے بہت افسوس ہے.
معاف کرنا استاد محترم, جس موضوع کا ذکر کیا جا رہا ہے اس کا اشارہ میرے باہر جانے سے تو مربوط نہیں ہے. مطلب کہ یہاں کی کاروائیوں کی معلومات محترمہ. میں
یہ کوئی کورٹ روم نہیں ہے. میرا اعتراض سبھی کے لیے ہے.
آپ کی نگاہوں کا نشانہ میں ہوں؟ ایک فضول قسم کا شخص جو شاید مریض کا رشتہ دار ہو, کئی بار اندر داخل ہو جاتا ہے اور میں اسے باہر نکال دیتی ہوں.
हालांकि ये काम मेरी ड्यूटी में शामिल नहीं है, माफ कीजिए, लेकिन यहाँ की कोई चीज चोरी ना हो जाए ये सोचकर मैं इसे हमेशा बाहर निकाल देती हूँ। मैं देख रही हूँ तोहमत लगाई जा रही है मुझ पर।
रोजबहनी साहिबा, मैंने आप पर बराए रास्त कोई तोहमत या इल्जाम नहीं लगाया है। अगर कोई शख्स या कुछ लोग यहाँ की खुफिया कार्रवाइयों की इत्तला बाहर भेज रहे हैं और ये गुमान कर रहे हैं कि वो ये काम खैरख्वाही में कर रहे हैं, तो वो ये जान ले कि हमारे फराइज की अहमियत इनके शख्सी एहसासात के इजहार से कहीं ज्यादा रोशन है। आपने सुना? खैर, तो अपनी असली बहस को जारी रखते हैं। डॉक्टर जवादी साहब की तशखीस बिल्कुल सही है और मैं उसका एहतराम करता हूं। ये शख्स ब्रेन डेड है और जितनी जल्दी हो सके इसे आईसीयू नंबर 2 में मुंतकिल करने का बंदोबस्त किया जाए।
बिल्कुल
शुक्रगुजार हूं। रोजबहनी साहिबा, अब से इस केस की सारी जिम्मेदारी आपको दी जाती है। आईसीयू नंबर 2 में एडमिट किए जाने के बाद आप मरीज की हालत के बारे में हर पल डॉक्टर महमूदी को इत्तला करते रहेंगी। देखिए, एक ऐसा मौका है जो एक इंटर्न को बहुत ही कम मिलता है, इसका पूरा फायदा उठाने की कोशिश कीजिएगा। गुड लक।
होशमंद सुनने वाली रोजबहनी साहिबा, क्या इस रिपोर्ट को तुम गौर से सुन रही थी?
बेस्ट ऑफ लक टू यू गुली।
بسم الله الرحمن الرحيم
هو الذي أنزل عليك الكتاب منه آيات محكمات
ونزلنا عليك الكتاب تبيانا لكل شيء وهدى ورحمة وبشرى
الأنام كتاب أنزلناه
نحن نزلنا الذكر وإنا له لحافظون بسم الله الرحمن الرحيم وجاهدوا في الله حق جهاده هو اجتباكم وما جعل عليكم في الدين من حرج ملة أبيكم إبراهيم هو سماكم المسلمين من قبل وفي هذا ليكون الرسول شهيدا عليكم ليكون الرسول شهيدا عليكم وتكونوا شهداء على الناس.
اور راہ خدا میں ایسے جہاد کرو جیسے جہاد کرنے کا حق ہے. اس نے تمہیں منتخب کیا ہے اور دین کے معاملے میں تمہیں کسی مشکل سے دوچار نہیں کیا. یہ تمہارے باپ ابراہیم کا دین ہے, اسی نے تمہارا نام مسلمان رکھا اس قرآن سے پہلے اور اس قرآن میں بھی, تاکہ یہ رسول تم پر گواہ رہے اور تم لوگوں پر گواہ ہو. لہٰذا نماز قائم کرو اور زکات دیا کرو اور اللہ کے ساتھ متمسک رہو, وہی تمہارا مولا ہے, سو وہ بہترین مولا اور بہترین مددگار ہے.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, وبه نستعین وهو خیر المعین. محترم ناظرین کرام, جیسا کہ آپ ابھی خداوند متعال کے نورانی کلام کی تلاوت پاک سے محظوظ ہو رہے تھے کہ وہ قرآن کریم کے 17ویں پارے کی سورہ مبارکہ حج کی آیت نمبر 78 تھی کہ جس کی تلاوت آپ سن رہے تھے, اور یقیناً آپ اس کے ترجمے کی طرف بھی متوجہ ہیں. فقط چند ایک نکات کی طرف آپ لوگوں کی توجہ مبذول کرانا مقصود ہے کہ جو اس آیہ مجیدہ میں بیان کیے گئے ہیں. سب سے پہلا مسئلہ جو اس آیہ کریمہ میں موجود ہے, مسئلہ جہاد ہے, کہ خداوند متعال کی راہ میں جہاد کرو جس طرح جہاد کرنے کا حق ہے. بس جہاد بھی واجب ہے, البتہ جہاد کے شرائط اور ان کی خصوصیات اور کن لوگوں پر واجب ہے فقہی کتابوں کے اندر موجود ہے کہ ان کی طرف رجوع کیا جا سکتا ہے. دوسرا مطلب اس آیہ مجیدہ میں موجود ہے کہ خداوند عالم نے آپ لوگوں کا انتخاب کیا ہے, یعنی انسانوں کو چنا. کس کے لیے؟ کہا اپنے دین کی نصرت اور مدد کے لیے آپ لوگوں کا انتخاب کیا, اور انتخاب کرنے کے ساتھ ساتھ یہ بھی فرمایا کہ میں نے تمہیں اپنے دین کی مدد کے لیے منتخب کیا ہے تاکہ آپ میرے دین کی نصرت کرو. اور نصرت کرنے کا ذریعہ کیا ہے؟ وہ جہاد ہے کہ آیہ کریمہ اس کی طرف اشارہ کر رہی ہے. اور ساتھ ساتھ کہا کہ یہ دین جو میں نے تمہاری طرف بھیجا ہے اس میں کوئی سختی اور مشقت نہیں ہے, یہ پوری طرح سے تمہاری فطرت کے ساتھ سازگار ہے. اور یہ کون سا دین ہے, یہ کون سا آئین ہے؟ کہا ملت ابیکم ابراہیم, یہ وہی دین ہے جو جناب ابراہیم علیہ الصلوۃ والسلام لے کر آئے ہیں, لیکن اس خصوصیت کے ساتھ کہ یہ ایک عالمی دین ہے, قیامت تک جاری رہے گا اور اس کے بعد کوئی پیغمبر نہیں آئے گا کہ جو اس شریعت کو نسخ کر دے اور کوئی نئی شریعت لے کر آئے, ایسا نہیں ہے. اور یہ بھی خداوند عالم نے ذکر کر دیا کہ خداوند متعال نے اس سے پہلے تمہارے لیے ایک بہترین نام انتخاب کیا, اور وہ کون سا نام ہے؟ کہا تمہیں مسلمین, یعنی تمہیں مسلمان کا لقب دیا. مسلمان اسلام سے نکلا ہے, یعنی تم لوگ ایسے ہو کہ جو خدا کے دین کے سامنے جھک جانے والے ہو اور دین کی سربلندی کے لیے ہر قسم کی خداوند متعال کی بات پہ عمل کرنے والے ہو, اپنا سر تسلیم خم کرنے والے ہو. اور یہ سارا کچھ بیان کرنے کے بعد فرمایا یہ کیوں ہم نے سارا سلسلہ بنایا, دین بھیجا, دین کی مدد کرو, جہاد کرو, ملت ابراہیم پہ چلتے رہو اور مسلمان بن کر رہو, اور یہ ساری چیزیں پیغمبر کے توسط سے انجام پائیں. اور عجیب نقطہ یہ ہے کہ یہ ساری چیزیں جب انسان انجام دیتا ہے تو ان اعمال پر کون شاہد ہے, کون گواہ ہے؟ فرمایا لے یکون الرسول شہیدن علیکم, رسول گرامی اسلام صلی اللہ علیہ وآلہ وسلم کی ذات والا مقام آپ کے اعمال پر شاہد ہے. کلمہ شہادت وہاں پہ استعمال کیا جاتا ہے کہ جہاں پہ کوئی واقعہ انسان جا کر دیکھے اور وہاں پہ خود بھی حاضر ہو, یعنی سب سے پہلے اس جگہ پہ ہو اور پھر دیکھے بھی صحیح, اور دیکھنے کے بعد اب اس کو حق پہنچتا ہے کہ یہ گواہی دے سکتا ہے. اب یہیں سے سوال پیدا ہوتا ہے کہ پیغمبر اسلام تو کتنے ہزار, ایک ہزار اور کچھ سو سال پہلے اس دنیا سے جا چکے ہیں, تو وہ لوگ جو آج اسلام پہ عمل کر رہے ہیں ان پر کیسے پیغمبر اسلام شاہد اور گواہ ہیں؟
عليك الكتاب لا ريب فيه هدى للمتقين.
یہ کتاب قرآن مجید اس میں کچھ شک نہیں کہ کلام خدا ہے, خدا سے ڈرنے والوں کی رہنما ہے.
ہماری روایات اور احادیث کی کتابوں کے اندر یہ مطلب بڑی وضاحت کے ساتھ بیان ہوا ہے کہ تمام لوگوں کے اعمال کو پیغمبر اسلام کے سامنے پیش کیا جاتا ہے اور پیغمبر اسلام ان اعمال کو دیکھ رہے ہوتے ہیں. اور جس طرح کے حدیث کے اندر ہے کہ امام زمان یعنی امام مہدی علیہ الصلاۃ والسلام بھی اس وقت ہمارے اعمال پر ناظر ہیں, یعنی اعمال ان کی خدمت میں بھیجے جاتے ہیں. اور روایات کا مضمون ہے کہ اگر ہمارے اعمال اچھے ہوں تو وہ اپنے ہاتھوں کو دعا کے لیے بلند کر دیتے ہیں, اور اگر خدا نہ کردہ, خدا نہ خواستہ ہمارے اعمال کے اندر کوئی کمی کاستی رہ گئی ہو یا کوئی برے اعمال امام علیہ السلام مشاہدہ کریں تو امام علیہ السلام گریہ و زاری کرتے ہیں. لہذا ہمیں یہ کوشش کرنی چاہیے کہ ہم اپنے برے اعمال کے ذریعے اس امام کے دل کو رنجیدہ نہ کریں. البتہ وہاں پہ ایک اور مطلب کو بھی بیان کیا کہ رسول تم پر شہید ہیں, وَتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ, اور تم بھی لوگوں پر گواہ رہو. البتہ اس سے مراد یعنی مومنین کو خطاب ہے کہ مومنین, البتہ ان مومنین سے مراد کیا ہے, مراد روایات میں ائمہ طاہرین نے بیان کیا ہے, یعنی سب سے پہلے امت کے اعمال پر گواہ ہیں پیغمبر اسلام, اور پیغمبر اسلام کے بعد ہیں مومنین. اور مومنین سے مراد بھی انہوں نے ذکر کر دیا روایات کے اندر کہ وہ معصومین, وہ امام کہ جو پیغمبر اسلام کے جانشین ہیں, وہ اپنی امت کے اعمال پر ناظر ہیں اور وہ دیکھ رہے ہیں. پیغمبر اسلام جب دیکھ رہے ہیں تو انسان کو متوجہ رہنا چاہیے. ائمہ طاہرین ہمارے اعمال پر جب ناظر ہیں تو ہمیں متوجہ رہنا چاہیے کہ ہماری ہر قسم کی حرکت و نقل, ہمارا ہر عمل, ہمارا ہر کردار گفتار ان کے حضور میں پیش کیا جاتا ہے. آیت کے آخر میں خداوند عالم پھر ارشاد فرماتا ہے فَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ, نماز کو قائم کرو, زکوٰۃ کو ادا کرو. البتہ یہاں پہ ایک نقطہ عرض کرتا چلوں, وہ یہ ہے کہ آپ پورے قرآن میں جب دیکھتے ہیں نماز کے بارے میں جب خداوند متعال حکم دیتا ہے تو ہمیشہ یہ فرماتا ہے اقیم الصلاۃ, اقام الصلاۃ, یقیمون الصلاۃ, او امکناہم فی الارض اقام الصلاۃ, یعنی اگر ہم مومنین کو زمین کی قدرت اور حکومت دے دیتے ہیں تو وہ کام کیا کرتے ہیں, نماز کو قائم کرتے ہیں. لہذا پورے قرآن میں آپ جب بھی پڑھیں گے نماز کے بارے میں تو وہاں پہ کلمہ قائم, قیام, اقیمو, یقیمون اسی قسم کے کلمات استعمال ہوئے ہیں, یعنی نماز کو قائم کرو. نماز کو قائم کیسے کیا جائے, حقیقت نماز کیا ہے, کہا کہ روایت نبوی میں بھی ہے اور باقی ائمہ طاہرین نے بھی اس مطلب کو بیان کیا کہ الصلاۃ عماد الدین, نماز دین کے لیے ستون کی حیثیت رکھتا ہے. یعنی اگر آپ دین کو قائم کرنا چاہتے ہیں تو ظاہر سی بات ہے کیا کریں گے, سب سے پہلے ستون کھڑے کریں گے, اور ستون کھڑے کرنے کے بعد اس کے اوپر آپ دین کی بلڈنگ کو کامل کریں گے. تو ظاہر سی بات ہے جب دین کے اندر نماز ستون کی حیثیت رکھتی ہے تو ستون قائم کیے جاتے ہیں, ستون پڑھے نہیں جاتے ہیں, اور ستون جب قائم کیے جاتے ہیں تو اس نماز کے ذریعے پورا انسان کھڑا ہو جاتا ہے. اگر ہماری نماز ہمیں مستقیم راستے پہ نہ چلا سکے اور ہمارے دین کو محفوظ نہ کر سکے تو ہم نے نماز قائم نہیں کی. اسی لیے ہے کہ نماز کے لیے ہے کہ ان الصلاۃ تنہی عن الفحشاء والمنکر, اگر ہم نے نماز قائم کی ہوتی تو یہ نماز ہمیں برائیوں سے بچاتی, فحشاء سے بچاتی, منکرات سے بچاتی. اور یہ خود ایک علامت ہے کہ اگر انسان یہ دیکھنا چاہے کہ میری نماز قبول ہوئی ہے یا نہیں, اس کو یہ دیکھنا چاہیے کہ آیا اس کی نماز اس کو گناہوں سے بچا رہی ہے یا نہیں. اگر گناہوں سے بچا رہی ہے تو یقیناً اس نے نماز قائم کی ہے, اور اگر واقعاً نماز کے بعد بھی اب ان برائیوں میں مبتلا ہے انسان تو اس کو یقین ہونا چاہیے کہ اس نے نماز قائم نہیں کی ہے, فقط ورزش کی ہے, اٹھا ہے, بیٹھا ہے, بدن کی حرکت انجام دی ہے, حقیقت نماز کو قائم نہیں کیا. لیکن عجیب بات یہ ہے کہ ہم اپنے ائمہ طاہرین کے زیارت ناموں میں یہ پڑھتے ہیں, جس امام کی بارگاہ میں ہم جاتے ہیں وہاں پہ یہ باقاعدہ جملے ہمیں ملتے ہیں, اشہد انک قد اقمت الصلاۃ وآتیت الزکاۃ وَأَمَرْتَ بِالْمَعْرُوفِ وَنَهَيْتَ عَنِ الْمُنكَرِ، یعنی واقعاً آپ نے نماز قائم کی، اور سب سے بہترین نماز قائم کرنے والوں میں جو شخصیت پیش پیش ہمیں نظر آتی ہے وہ ذات